यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गर्नुभएको छ। रेडियो नेपालको 75 औं स्थापना दिवस एवं हीरक महोत्सवको हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले आफ्नो सेवा गुणस्तर र समाचार प्रस्तुतिमा समय अनुकूल परिमार्जन गरी अझै प्रभावकारी रूपमा अघि रेडियो नेपाल अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले रेडियो नेपालले लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरूप स्वच्छ निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले स्वतन्त्रताको नाममा हिंसा, आगजनी र तोड़फोड़ कदापि स्वीकार हुन नसक्ने पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बदलिदो परिस्थिति अनुसार आफ्नो दायित्व पूरा गर्न रेडियो नेपालले आफ्नो प्रसारण क्षेत्रलाई सर्वव्यापी बनाउँदै देश र जनताप्रति उत्तरदायी भएर अगाडि बढ़ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपालले निर्माण गरेको विरासतलाई अझै उचाइमा लैजानका लागि दृढ़ताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिदो परिस्थिति अनुसार नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ़न सधैं लागिरहने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालले 74 औं वर्ष पूरा गर्दा सामाजिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक र सांगीतिक सबै क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा नागरिकप्रतिको दायित्व पूरा गर्न सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल निरन्तर अगाडि बढ़ने बताउनुभयो। समारोहमा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हीरक महोत्सवको अवसरमा स्थापना गरिएको हीरक स्तम्भको अनावरण गर्नुभएको थियो। समारोहमा राष्ट्रिय स्रष्टा सम्मानबाट गायकहरू रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई ताम्रपत्र र 51,000 रूपियाँ नगदसहित सम्मान गरिएको छ। त्यस्तै वरिष्ठ संगीतकारहरू रत्न बेहोसी, मोहन प्रसाद जोशी र रत्नाकुमारी गुरूङलाई स्रष्टा सम्मानबाट सम्मानित गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमणबाट नेपाल र थाइल्याण्ड बीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान सिनावासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जा लगायतका क्षेत्रमा सहकार्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवा जस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री सिनावातलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र छिट्टै उहाँको नेपाल भ्रमण हुने विश्वास पनि व्यक्त गर्नुभयो। यस्तै संयुक्त पत्रकार सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री सिनावातले नेपालमा हवाई र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताउनुभयो। यसअघि नेपाल र थाइल्याण्ड बीच विभिन्न 8 समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा 2 समझदारी भएको छ भने गैर सरकारी क्षेत्र बीच विभिन्न 6 विषयका समझदारी पत्रमा हस्ताक्षर भएका छन्। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ़नुपर्ने बताउनु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित 6 बिमस्टेक समिटको पूर्व संध्यामा हिजो इण्डिया फाउण्डेशनद्वारा आयोजित 3 बिमस्टेक डायलगलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली महिलाले गरेको बलिदानपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनु भएको छ। बाँकेमा अनेमा संघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उहाँले जनयुद्धका बेलामा महिला सहभागिता बढ़ाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढ़ाइएको र नेतृत्वदायी भूमिकामा अघि बढ़ाइएको उल्लेख गर्नुभयो। यसैबीच अध्यक्ष प्रचण्डले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुनः शुरू गरिएको जानकारी दिनुभयो। अभियान नवलपरासीबाट शुरू गर्नु पर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान शुरू गरिएको उहाँले जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले यही चैत 15 गते शुक्रबार काठमाडौँको तीनकुनेमा संचार माध्यम र संचारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले हिजो मन्त्रालयमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक हिंसक एवं सिद्धान्त बिनाको भीड़ले तीनकुनेमा वितण्डा मचाएको घटनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो। काठमाडौँको तीनकुनेको घटनामा ज्यान गुमाएका दुईजनाको परिवारलाई सरकारले झनै 10 लाख रूपियाँ राहत दिने भएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा हिजो बसेको गृहमन्त्री स्तरीय बैठकले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सबिन महर्जनको परिवारलाई झनै 10 लाख रूपियाँ राहत दिने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू हिजोदेखि आन्दोलित भएका छन्। विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरू काठमाडौँमा भेला भई प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गर्न शिक्षा ऐन जारी गर्न माग गरेका छन्। नेपाल शिक्षक महासंघको अगुवाईमा आन्दोलन भएको हो। दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिने भन्दै प्रमुख राजनैतिक दलका पार्टी कार्यालयमा पनि धरना दिएको थियो। र काठमाडौँ उपत्यकामा पछिल्लो एक साता यता वायु प्रदूषण बढ़ेको छ। वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय स्विजरल्याण्डको प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरको सूचकांकले विश्वका 124 शहरमध्ये काठमाडौँ सर्वाधिक प्रदूषित भएको देखाएको हो। आइतबार यता लगातार काठमाडौँ यस सूचीको पहिलो नम्बरमा रहेको छ। बुधबार राति काठमाडौँको वायुको गुणस्तर मापदण्ड 242 आईक्यूएयर तथ्याङ्क रेकर्ड भएको थियो। यसअघि बुधबार बिहान भारतको दिल्ली काठमाडौँ भन्दा बढ़ी प्रदूषित देखिएको थियो। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।